नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम रेडियो स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक, 14,000 भन्दा धेरै विद्यार्थी ए प्लस ग्रेड ल्याउन सफल।
फोन नपुगे पनि सल्यानको दारमा गाउँपालिकाले सबै वडामा इन्टरनेट पुर्यायो। ताप्लेजुङको सिदिङवा गाउँपालिकाले गाई पाल्ने किसानलाई 20,000 रुपियाँ प्रोत्साहन भत्ता दिने।
सरकारले बोल्ने अधिकार पनि कटौती गर्न थालेको भन्दै डाक्टर गोविन्द केसीको आपत्ति। दलका नेताहरू नै शिक्षा र स्वास्थ्यका क्षेत्रका माफिया बनेको आरोप।
भारतको मुम्बई शहरमा प्लास्टिक प्रयोगमा प्रतिबन्ध। प्लास्टिकको प्रयोग गर्नेले 25,000 भारू जरिवाना तिर्नुपर्ने।
र ट्युनिसियालाई हराउँदै बेल्जियम विश्वकप फुटबलको अन्तिम 16 नजिक आजै पाउने 9 बजे दक्षिण कोरिया र मेक्सिको तथा पाउने 12 बजे जर्मनी र स्विडेन खेल्दै।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि, निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान, दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय वित्तीय स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्। तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट, कीर्तिपुर गेट छेउ, नयाँ बजार, कीर्तिपुर। फोन 01-433-2509 433-2509। मोबाइल 98-49-421-216।
प्रकृति संरक्षण हाम्रो दायित्व, यसै ल्याउँछ संसारमा स्थायित्व। महिला र पुरुष दुवै मिली हातेमालो गरौं, सुन्दर संसार बनाउन लागि परौं।
USAID को आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
मोबाइल तपाईको हातमा, रिजल्ट तपाईको मोबाइलमा।
एसईई टाइप गरी एक स्पेस दिनुस् र टाइप गर्नुस् आफ्नो सिमोल नम्बर अनि 3556 मा पठाउनुस्। फेरि एकपटक एसईई टाइप गरी एक स्पेस दिनुस् र टाइप गर्नुहोस् आफ्नो सिमोल नम्बर अनि 3556 मा पठाउनुहोस्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। 2074 सालको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक भएको छ। यसअघि दिउँसो 4 बजे नै नतिजा सार्वजनिक गर्ने भनिए पनि प्राविधिक समस्याका कारण केही बेर अघि मात्रै नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिनुभयो। नतिजा अनुसार नियमित तर्फ सहभागी 4,51,532 विद्यार्थी मध्ये 14,234 ए प्लस ग्रेडमा उत्तीर्ण भएका छन्। यस्तै ए ग्रेडमा 46,130, बी प्लस ग्रेडमा 49,037, बी ग्रेडमा 70,512, सी प्लस ग्रेडमा 61,870, सी ग्रेडमा 10,043 विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै डी प्लस ग्रेडमा 35,584, डी ग्रेडमा 58,688 विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै आंशिकमा 25,138 र प्राविधिकतर्फ 8,906 विद्यार्थी सहभागी भएका थिए। गएको चैत 8 गतेदेखि भएको परीक्षामा देशभरबाट 4,85,000 भन्दा धेरै विद्यार्थी सहभागी भएका थिए। एसईईको नतिजा तपाईँले एसएमएसबाट पनि थाहा पाउन सक्नुहुन्छ। त्यसका लागि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखी 35566 एसएमएस गर्नुपर्नेछ।
सल्यानको दार्मा गाउँपालिकाले गाउँपालिकाका सबै ओडामा इन्टरनेट सेवा पुर्याएको छ। सल्यान जिल्लाको दुर्गम मानिएको दार्मा गाउँपालिकाले 3.5 लाख रुपियाँ खर्च गरेर गाउँपालिका कार्यालय र 6 वटै ओडाहरूमा इन्टरनेट जडान गरेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो। दार्माका धेरैजसो ठाउँमा फोन समेत नलाग्ने भएपछि भए पनि इन्टरनेट भने पुर्याइएको र यसले कामकाजमा सहज भएको गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत राजेन्द्र ओलीले बताउनु भयो। फोन नलाग्ने ठाउँमा फ्री इन्टरनेट सेवा पाएपछि वडा कार्यालयमा पुगेर स्थानीय बासिन्दाहरूलाई विदेशमा रहेका आफन्तसँग भिडियो कुराकानी गर्न सजिलो भएको छ। गाउँपालिकाले चिप्लेको लेक र मालिकाको लेकमा टावर राखेर इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो।
यस्तै ताप्लेदुङको सिदिङवा गाउँपालिकाले गाई पाल्ने किसानलाई प्रोत्साहन स्वरूप 20,000 रुपियाँ दिने भएको छ। गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई पाल्ने किसानलाई प्रोत्साहन स्वरूप 20,000 रुपियाँ दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडेरियाले जानकारी दिनुभयो। कम्तीमा दुईवटा गाई पालेका किसानलाई गोठ सुधारका लागि 15,000 र दाना पानीका लागि 5,000 गरी 20,000 रुपियाँ नगद प्रोत्साहन दिइने कार्यविधि बनाइएको अध्यक्ष कडरियाले बताउनुभयो। यसका लागि गाउँपालिकाले 10 लाख रुपियाँ बजेट छुट्याएको छ।
डाक्टर गोविन्द केसीले सरकारका गलत काम कार्यवाही विरूद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। काठमाडौँको माइतीगर मण्डलामा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरिएको प्रदर्शनमा उहाँले प्रजातन्त्र विरूद्धको सरकारी निर्णयको कड़ा प्रतिवाद गर्ने चेतावनी दिनुभएको हो। शिक्षा र स्वास्थ्यमा चरम व्यवसायीकरण भएको भन्दै त्यसमा नेताहरूकै संलग्नता रहेको पनि डाक्टर केसीको आरोप छ।
संविधान समाजवादी प्रजातान्त्रिक गणतान्त्रिक र पार्टीहरू सबै समाजवादी र साम्यवादी, तर के छ भनेदेखि घाँस बाँस कपास र शिक्षा र स्वास्थ्य क्षेत्रपछि के छ चरम व्यवसायीकरण जो शिक्षा र स्वास्थ्य क्षेत्र जब के यी कम्युनिस्टहरूले भन्ने क्यापिटालिस्ट कन्ट्रे पुँजीवादी देशमा पनि शिक्षा र स्वास्थ्यको व्यवसाय गर्नुभएको छ, तर यहाँ चाहिँ चरम व्यवसायीकरण गरिरहेको छ। गरिसके कसले गरे त भनेदेखि यी राजनीतिकहरूले गरेका छन्, यी मफिया नेताहरूले गरेका छन्, यी नेताहरूले गरेका छन्, यी दलले गरेका छन्।
नेता र माफियामुखी चिकित्सा शिक्षा ऐन ल्याउने प्रयास भइरहेको भन्दै डाक्टर केसीले गरीबका छोराछोरीले पनि मेडिकल शिक्षा पढ्न सक्ने ऐन बन्नुपर्ने बताउनु भयो। आफ्नो 14 पल्टको अनसनको मर्म विपरीतको ऐन आए जस्तोसुकै आन्दोलन गर्न पनि आफू तयार हुने डाक्टर केसीले चेतावनी दिनुभयो।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई मर्कामा पर्ने गरी काम गरेको भन्दै 197 वटा म्यान पावरको काम कार्यवाही रोकेको छ। वैदेशिक रोजगारका नाममा ठगी गर्ने, कामदारसँग तोकिएको भन्दा बढी शुल्क लिने, नियम विपरीत काम गर्ने लगायतका काम यसलाई फेरि सुन्नुहोला। वैदेशिक रोजगारका नाममा ठगी गर्ने, कामदारसँग तोकिएको भन्दा बढी शुल्क लिने, नियम विपरीत काम गर्ने लगायतका कामदारलाई मर्का पर्ने काम गरेको देखिएपछि श्रम मन्त्री गोकर्ण विष्टले 197 म्यान पावरलाई कालो सूचीमा राख्दै काम रोक्का गरिदिनु भएको हो। कालो सूचीमा राखिएका म्यान पावरको नाम उज्यालो .com पढ्न सकिनेछ।
यस्तै वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका 5 जना नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले उनीहरूलाई फर्काइएको वैदेशिक रोजगार विभागले जनाएको छ। वैभव नामक मेन पावर कम्पनीले उनीहरूलाई रिसेप्सनिस्टमा पठाउन खोजे पनि प्रवेशाज्ञामा भने क्लिनर्सको लागि श्रम स्वीकृति दिएको थियो।
गोर्खामा आमाको हत्या गरेको आशंकामा प्रहरीले छोरासहित 18 जना मलामीलाई नदीबाटै पक्राउ गरेको छ। गोर्खाको भीमसेन थापा गाउँपालिका एक मसेलका राजेश विश्व आमाको हत्या गरेको आशंकामा मलामी गएका बेला पक्राउ परेका हुन्। उनीसँगै अरू 18 जना मलामीलाई पनि प्रहरीले पक्राउ गरेको छ। मसेलकी 70 वर्षीय विवाह विश्वको आज बिहान ज्यान गएको थियो। दिउँसो दाह संस्कारका लागि उनको शव दरौंदी नदी किनारको निवेल नदीमा ल्याइएको थियो, तर विवाहको मृत्यु अस्वाभाविक भएको र छोराको कुटपिटबाट ज्यान गएको हुन सक्ने भन्दै स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरीले शव सहित छोरा राजेश र मलामीलाई पक्राउ गरेको हो। ज्यान गुमाएकी विवाहको शरीरका विभिन्न अङ्गमा चोट लागेको देखिएकोले शव पोस्टमार्टमका लागि गोर्खा अस्पताल लगिएको छ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको क्युसी काउन्टीमा रहेको चाइना नेशनल मोडर्न एग्रिकल्चर पाइलट जोनको आज अवलोकन गर्नुभएको छ। कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउने र धेरैलाई रोजगारी दिने लक्ष्यका साथ निर्माण भइरहेको परियोजनाको प्रधानमन्त्री ओलीले अवलोकन गर्नुभएको हो। यस्तै प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सम्मानमा नेपाली महावाणिज्य दूतावास लासाले गरेको रात्रिभोजमा पनि सहभागी हुनुभएको छ। चीन भ्रमण सकेर प्रधानमन्त्री ओली भोलि बिहान स्वदेश फर्किँदै हुनुहुन्छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भाखा नागेका ऋणीहरूलाई कर चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य ब्याङ्क केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
यस बैङ्कबाट विभिन्न शीर्षक अन्तर्गत ऋणले 2063 चैत मसान्त अगाडि भुक्तानी म्याद नागेका कर्जाहरू मध्ये रु 1 करोडसम्म कर्जा लिए हालसम्म पनि सामा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही 2075 असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको यस बैङ्कको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको सुविधा लिई लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2075 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो लिलामी तथा अन्य कानूनी कारवाहीबाट बैङ्कको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
सस्तो डाटा चमत्कार,
शुक्रबार शनिबार आइतबार,
सस्तो डाटा चमत्कार,
शुक्रबार शनिबार आइतबार।
केटाहरु किन भएको रहेछ दिपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेका छ नि त।
सस्तो भन्नाले कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 जीबीका दरले 3 दिनको लागि 3 जीबी डाटा पाइन्छ क्या?
ओहो साँच्चै चमत्कार, 100 रुपियाँमा 3 जीबी, म पनि कुदे। सस्तो डाटा चमत्कार,
शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम, राष्ट्रको संचार।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधि गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधि नगरेको भएमा यही असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधि गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मोबाइल तपाईको हातमा, रिजल्ट तपाईको मोबाइलमा।
एसईई टाइप गरी एक स्पेस दिनुहोस् र टाइप गर्नुहोस् आफ्नो सिम्बोल नम्बर अनि 35566 पठाउनुहोस्। फेरि एकपटक एसईई टाइप गरी एक स्पेस दिनुहोस् र टाइप गर्नुहोस् आफ्नो सिम्बोल नम्बर अनि 35566 पठाउनुहोस्।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक, 14,000 भन्दा धेरै विद्यार्थी ए प्लस ग्रेड ल्याउन सफल, फोन नपुगे पनि सल्यानको दारमा गाउँपालिकाले सबै वाडामा इन्टरनेट पुर्यायो, सरकारले बोल्ने अधिकार पनि कटौती गर्न थालेको भन्दै डाक्टर गोविन्द केशीपको आपत्ति लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। वीरगंजको अलौमा निर्माण भएको एकीकृत जाँच चौकी आईसीपीको मुख्य भवनमा पानी चुहिन थालेपछि भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ। भारतीय ठेकेदार कम्पनीले हस्तान्तरण गरेको 3 महिना नपुग्दै भवनको छत चर्किएर पानी चुहिन थालेपछि काम गर्ने कर्मचारीलाई समस्या भएको आईसीपी कार्यालयका प्रमुख हेमेन्द्र मोहन शाहीले जानकारी दिनुभयो। भवन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी केएस स्पटनेट सोल्युसन प्रणालीले गुणस्तरीय निर्माण नगरेको कारण आईसीपीको मुख्य भवन र गोदाममा पानी चुहिन थालेको भन्सारका कर्मचारीले गुनासो गरेका छन्।
132 केभी प्रसारण लाइनको काबेली करिडोर आयोजनामा नयाँ ट्रान्सफर्मर जडान गर्न अझै 5 महिना लाग्ने भएको छ। इलाममा उत्पादित विद्युत 33 केभी प्रसारण लाइनबाट 132 केभीमा लैजानका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारीमा लागेको आयोजनाले जनाएको छ। आयोजनाको गोदक स्थित सब स्टेशन हुँदै राष्ट्रिय प्रसारणमा जाने विद्युत बढी भएपछि 60 एमभीएको नयाँ ट्रान्सफर्मर जडान गर्न लागि आयोजनाका प्रमुख दिपेन्द्र राज द्विवेदीले जानकारी दिनुभयो। प्रसारण लाइनमा भएको ढिलाइले 5 थर र ताप्लेजुङमा उत्पादित विद्युत खेर जाने अवस्थामा पुगेको छ।
बाँके नेपालगंजको खजुरामा क्यान्सर अस्पताल निर्माण भएको छ। स्थानीय बासिन्दाले महायज्ञ लगाएर संकलन गरेको 3,26,00,000 र सरकारको 27 करोड रुपियाँ अनुदानबाट निर्माण शुरू गरिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल झण्डै 10 वर्षपछि सञ्चालनमा आउन लागेको हो। अस्पताल सञ्चालनमा आएपछि प्रदेश 6 र 7 का क्यान्सरका बिरामीलाई उपचारका लागि सहज हुनेछ। अहिले पश्चिम नेपालका सबैजसो बिरामीलाई चितवनको भरतपुर क्यान्सर अस्पताल जानुपर्ने बाध्यता छ।
मुसहर जातिको 2 दिने विशेष भेला जनकपुरमा शुरू भएको छ। जनकपुरको एउटा पार्टी प्यालेसमा शुरू भएको भेलामा नेपाल, भारत र बंगलादेशबाट झण्डै 250 जना मुसहर अगुवा सहभागी भएको मुसहर जातिको उत्थानको लागि काम गरिरहेको भोर संस्थाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो।
पूर्विनाका काँकरभिट्टा हुँदै भित्रिने भारतीय माछाको आयात घट्दै गएको छ। पछिल्लो 5 वर्ष यता भारतबाट आउने माछाको आयात क्रमशः घटेको घट्दै गएको एनिमल क्वारेन्टाइन कार्यालय काँक्रभिट्टाले जनाएको छ। क्वारेन्टाइन कार्यालय काँक्रभिट्टाका प्रमुख मुकेश कुमार सिंहका अनुसार यस वर्ष काँक्रभिट्टा नाकाबाट 1410 मेट्रिक टन माछा आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 79 मेट्रिक टन कम हो।
दाङमा पछिल्लो छ महिनामा 23 बालिका बलात्कारका घटना तथा बलात्कारको प्रयासका घटना भएका छन्। इन्सेकले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार जनवरी 2018 जुन 22 छ महिनाको अवधिमा 23 बालिका बलात्कार तथा बलात्कारको प्रयासमा परेको जानकारी दिनुभयो। यो अवधिमा 27 बलात्कारका घटना भएकोमा 23 घटना बालिकामाथि भएको छ, जुन अघिल्लो वर्षको पहिलो छ महिनाको तुलनामा दोब्बरले बढी हो। बालिका बलात्कारका घटना बढ्नुमा बुवा, दाजु, आमा, परिवार र छरछिमेक नै संलग्न रहेको पनि इन्सेक दाङले जनाएको छ।
मेरो पनि भन्नु छ।
विद्यालयले खाजा दिन थालेपछि विद्यार्थी बढेको खबर उज्यालोमा सुनेर र पढेर पुष्पा अरियाल नेउपाने भन्नुहुन्छ। विद्यालय छाड्ने बालबालिकालाई विद्यालयसम्म पुर्याउने यो राम्रो काम हो। विद्यार्थीलाई विद्यालयसम्म पुर्याएपछि उनीहरूको शिक्षाको गुणस्तरमा पनि ध्यान दिनुहोला।
यसै विषयमा कामन सिंह पाखरिनको विचार छ, गरीब नागरिकका छोराछोरी पढाउने ठाउँमा खाजाको व्यवस्था गरिनु उदाहरणीय काम हो, तर जहाँ गुणस्तरीय शिक्षा पाउने विश्वास गरिएको हुँदैन त्यहाँ नै सबैभन्दा बढी गरीबका छोराछोरी पठन पाठन गर्ने उद्योग जस्तो बनेको छ। शिक्षाको गुणस्तरीयतामा पनि ध्यान दिनुहोला।
सरकारले कामदारलाई मर्का पर्ने काम गर्ने 197 म्यान पावरलाई कालो सूचीमा राखेर काम रोका गरिदिएको समाचार उज्यालो अनलाइनमा पढेर गणेश प्रसाद हुजदारको प्रतिक्रिया छ। वैदेशिक रोजगारीमा जाने कामदारलाई ठग्ने, तोकिएको भन्दा बढी शुल्क लिने र नियम विपरीत काम गर्ने म्यान पावरलाई कालो सूचीमा राख्ने मन्त्रालयको कदम जायज छ। ऋण काटेर 2-4 पैसा कमाउन जान खोज्ने गरीबका छोराछोरी लुट्नेहरूलाई छाड्नु हुँदैन। सरकारले अरू मेन पावरमाथि पनि अनुगमन बढाउनुपर्छ।
अनि यसै विषयमा ट्विटरमा हेमराज नाम राखेका साथीको विचार अलि फरक छ। उहाँ भन्नुहुन्छ, म्यानपावरलाई कालो सूचीमा राखेर ठूलो उपलब्धि गरियो भन्छ सरकार। म्यानपावरलाई मात्र कालो सूचीमा राखेर के गर्नु? कमिशन खान पल्केका नेता, मन्त्री र कर्मचारीलाई पनि कार्यवाही गर्नुपर्छ, नत्र यो कार्यवाहीको अर्थ हुँदैन।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्ना विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग माभि, निमाभि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-54-301।
शिक्षक सेवामा प्रवेश गर्न चाहनेका लागि VIP करियरमा विशेष तयारी कक्षा
माभि, निमाभि र प्रावि तहका तयारी कक्षाका लागि छिट्टै सम्पर्क गर्नुहोस्। समूहमा आउनेलाई विशेष छुटको व्यवस्था,
साथमा शाखा अधिकृत र नायब सुब्बाका तयारी कक्षाहरू।
सम्पर्क VIP करियर, भाइब्रेन्ट भवन, पुतली सडक, काठमाडौँ। फोन नम्बर 01-44-43-797-98-64-24-11-91।
कडा प्रतिस्पर्धा, हजारौं आवेदक, सफलताको एकमात्र नाम VIP करियर।
मेरा छोरा छोरीको सपना
अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भूकम्पले भत्काएको काठमाडौँको रानी पोखरी पुनर्निर्माणको नाममा झण्डै 3 करोड रुपियाँ खर्च भए पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन। रानी पोखरीको बाहिरी घेरामा कंक्रिट पर्खाल लगाउन मात्रै 2 करोड 30 लाख रुपियाँ खर्च भएको महानगरले जनाएको छ। यसैबीच पुरातत्व विभागले पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भने राणाकालीन शैलीमै पुनर्निर्माण गरिरहेको छ।
पूर्वी नवलपरासीको गैंडाकोट फन पार्कमा रहेको पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ। फन पार्कमा पोखरीमा नुहाउने क्रममा डुबेर सन्देश सापकोटाको ज्यान गएको प्रहरीले जनाएको छ।
दाङमा जंगली जनावर मार्न थापिएको एम्बुस पड्किँदा 2 जना घाइते भएका छन्। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने दंगी शरण गाउँपालिका 1 स्थित कनरिया सामुदायिक वनमा राखिएको बन्दुकको गोली लागेर फुर्के सल्लीका कृष्ण कुमार घरती र भीम घरती घाइते भएका हुन्।
नेपाल दर्पणमा अब एउटा विदेशको खबर। भारतको मुम्बई शहरमा प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ। फोहोर उत्पादनमा कमी ल्याउन भन्दै प्लास्टिकमा प्रतिबन्ध लगाइएको महाराष्ट्र राज्यले जनाएको छ। भारतमा प्लास्टिकमाथि पूर्ण प्रतिबन्ध लगाउने महाराष्ट्र पहिलो राज्य पनि बनेको छ। प्लास्टिक प्रतिबन्धको नियम उल्लङ्घन गर्नेलाई 25,000 भारतीय रूपियाँसम्म जरिवाना तिराइने पनि भारतीय सञ्चार माध्यमले जनाएका छन्। आजदेखि लागू गरिएको प्रतिबन्धले 9 अर्ब डलर बराबरको लगानी रहेका प्लास्टिक उद्योग र खानेकुराहरू अर्डर अनुसार पुर्याइदिने रेस्टुरेन्टलाई भने असर पर्ने देखिएको छ। प्लास्टिक प्रतिबन्ध सम्बन्धी सरकारको कदमको वातावरणविदहरूले भने स्वागत गरेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
रहेको विश्वकप फुटबलको आजको पहिलो खेलमा बेल्जियम विजयी भएको छ। आज बेलुकी भएको खेलमा ट्युनिसियालाई 5-2 गोलले हराउँदै बेल्जियम विजयी भएको हो। यसअघि पनामालाई 3-1 गोलले हराएको बेल्जियमले आज पनि फराकिलो जित हात पार्दै 6 अङ्कसहित ग्रुप जीको शीर्ष स्थानमा रहेर अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ। बेल्जियमलाई जिताउन कप्तान इडेन हाजार्ड र रोमेलु लुकाकुले 2-2 गोल गरे भने मिक्की बाचुईले 1 गोल गरे। आज 2 गोल गरेसँगै लुकाकुले यो विश्वकपमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले जस्तै 4 गोल गरेका छन्। ट्युनिसियाका डिलान ब्रोनन र वाहाबी ख्राजीले 1-1 गोल गरे पनि जितका लागि पर्याप्त भएन। यसअघि इङ्ल्याण्डसित पराजित भएको ट्युनिसिया आजको हारसँगै विश्वकपबाटै बाहिरिएको छ।
यस्तै आज राति हुने दोस्रो खेलमा दक्षिण कोरिया र मेक्सिको खेल्दैछन्। यी दुई बीचको खेल अहिले 9:15 शुरू हुनेछ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराएको मेक्सिको आजको खेल जित्दै अघिल्लो चरण पुग्ने योजनामा छ। तर यसअघि स्विडेनसँग हारेको दक्षिण कोरियालाई भने अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाव छ।
यस्तै आज राति हुने तेस्रो खेलमा जर्मनी र स्वीडेन खेल्दैछन्। यी दुई बीचको खेल राति 12:15 शुरू हुनेछ। पहिलो खेलमा मेक्सिकोसित पराजित भएको जर्मनीलाई अघिल्लो चरण पुग्नका लागि आज स्वीडेनलाई हराउनै पर्नेछ। पहिलो खेलमा दक्षिण कोरियालाई हराएको स्वीडेन भने जर्मनीलाई हराउँदै विश्वकपको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाउने योजनामा छ।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रङ्ग दर्पणको पालो। रङ्ग दर्पण लिएर आइपुग्नु भएको छ कञ्चनपुरबाट सहकर्मी दुर्गा उपाध्याय।
आजको रङ्ग दर्पण नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा गाइने फाग भाकामा केन्द्रित छ। गौरा विसर्जनका बेला फाग गाउँदै महिलाहरू, राग सुदूर तथा मध्य पश्चिममा गाइने प्रमुख भाका हो। यो भाका मानिसको जन्मदेखि मृत्युसम्म चल्ने सोह्र संस्कारमा मात्र नभई पूजा आजा तथा चाडपर्वमा पनि गाउने गरिन्छ। यो स्थानीय देवी देवताका गाथा महाभारत रामायण लगायत धार्मिक ग्रन्थका कथाहरूमा आधारित हुन्छ।
नई दे बीराज पारी दिया माया।
फाग विशेष गरी महिलाहरूले गाउने गर्दछन्। फाग गाउने महिलाहरूलाई फगारी र मंगलहारी भनिन्छ। यसलाई हरेक चाडपर्व र संस्कार अनुसार फरक फरक तरिकाले गाउने गरिन्छ। महाकाली अञ्चलमा विवाह तथा व्रतबन्धमा गाइने फागलाई सेती कर्णाली अञ्चलमा भने मांगल भन्ने चलन छ। यसलाई कतै सगुन पनि भन्ने गरिन्छ। फाग बच्चाको न्वारानका बेला, कपाल काट्ने बेला, गौरा पर्वको बेला, विवाहमा दुलहाको सवारी, डोली पुज्ने बेला, दुलहाको वस्त्र लगाउने बेला, दुलहीको घरमा दुलहा पुग्ने बेला, विवाह हुँदै गर्दा, दुलहीको विदाई गर्दा, दुलही दिएर जन्ती घरमा पुग्दा, हरेक कार्यमा फरक फरक कथामा दिनभरि नै फाग गाउने चलन छ। यस्तै नयाँ घरको जग हाल्ने बेला तथा हरेक शुभ कार्यमा फाग अनिवार्य गाउने गरिन्छ।
दुध धोया घियो मल्याइन मेरा केश माई होइन मेरा आल केश बाबाजे ओ निरोठले नाओ सौबे दियो केश ना सौबे दियो।
फाग खस र कुमाउनी गरी दुई भाषामा गाउने गरिन्छ। महाकालीमा फागमा कुमाउनी र खस भाषाको मिश्रण पाइन्छ भने सेतीसँगै कर्णाली र भेरी अञ्चलमा खस भाषामा फाग गाउने चलन छ। फाग गाउने शैली जिल्लै पिच्छे फरक फरक हुने गर्दछ। यसमा स्थानीय भाषालाई नै प्रयोग गरिने बताउनुहुन्छ कञ्चनपुरको भाषीका देउडा साहित्य प्रेमी लोकबहादुर सिंह।
यसको धार्मिक महत्व आफ्नै छ होइन, किनभने देवी देवताका जुन मठ मन्दिरहरूमा पूजा हुन्छ त्यो पूजा मा जतिको महत्व पण्डा पुजारीहरूको छ त्यतिकै महत्व मांगल गीतहरूको पनि छ। अनि पुजारीहरूले प्रयोग गर्ने भाषा संस्कृतको हुनसक्छ, उनी संस्कृतका श्लोकहरू वाचन गरिरहेका हुन्छन् जो सबैले बुझ्दैन, तर मांगल गीतमा पनि त्यही कुरा भनेको हुन्छ जो स्थानीय भाषामा हुन्छ, आफ्नै भाषामा हुन्छ र त्यसलाई सबैले बुझ्छन्।
कुनै पनि शुभ कार्य गर्दा देवी देवताको प्रार्थना गर्दै पूजाको विधि र कर्म अनुसार फागलाई फरक फरक भाका र लयमा गाउने गरिन्छ। प्राय फाग गाउँदा महिलाहरू समूहमा बसेर 33 कोटी देवतालाई पालै पालो सम्झेर गाउने गर्दछन् भने कतै यसलाई एक्लै पनि गाउने गरिन्छ।
पूर्व मोघी भयो जालो बिउज बिउज।
पहिले हरेक काजबारमा फाग गाउने गरिन्थ्यो, तर अहिले त्यस्तो छैन। आधुनिक संस्कृति भित्रिएसँगै फाग गाउने परम्परा पुराना पुस्तामा मात्रै सीमित हुँदै गएको छ। युवा पिढीको व्यवस्थाका कारण यो परम्परा लोप हुने खतरा बढ्दै गएका बेला हिजो आज यसको संरक्षणका लागि प्रयास थालिएपछि नयाँ पिढीले पनि अनुसरण गर्ने क्रम बढ्न थालेको छ।
चोलिया पठाइ हाल शिकर अधुरा है माया सर गोसाईले चोली।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक, 14,000 भन्दा धेरै विद्यार्थी ए प्लस ग्रेड ल्याउन सफल।
फोन नपुगे पनि सल्यानको दारमा गाउँपालिकाले सबै वाडामा इन्टरनेट पुर्यायो। ताप्लेजुङको सिदिङवा गाउँपालिकाले गाई पाल्ने किसानलाई 20,000 रुपियाँ दिने।
सरकारले बोल्ने अधिकार पनि कटौती गर्न थालेको भन्दै डाक्टर गोविन्द केसीको आपत्ति, दलका नेताहरू आउने शिक्षा र स्वास्थ्य क्षेत्रका माफिया बनेको आरोप।
भारतको मुम्बई शहरमा प्लास्टिक प्रयोगमा प्रतिबन्ध, प्लास्टिकको प्रयोग गर्नेले 25,000 भारू जरिवाना तिर्नुपर्ने।
र ट्युनिसियाले हराउँदै बेल्जियम विश्वकप फुटबलको अन्तिम 16 नजिक, आज पाउने 9 बजे दक्षिण कोरिया र मेक्सिको तथा पाउने 12 बजे जर्मनी र स्वीडेन खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन.com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र अर्जुन पोखरेल पनि बिदा हुन्छौं। नमस्कार।